तो मेरा तो सवाल ये है कि दुनिया मुख्तलिफ माशरों से मिलकर मुकम्मल होती है। अगर ऐसा है तो हर माशरा अपनी इकदार और अपनी रवायात भी रखता है। अगर वो अपनी उन इकदार और रवायात से हटने लगे तो वो अपनी पहचान खो देता है। तो हमारा ताल्लुक अलहम्दुलिल्लाह एक मुस्लिम माशरे से है, तो हमें भी अपनी पहचान को बरकरार रखना है, तो अपनी उन्हीं इकदार और रवायात को साथ लेकर चलना है। तो इसके लिए बहुत ज़रूरी है कि हमारी मौजूदा और आइंदा नस्ल को अच्छी तालीम के साथ अच्छी तरबियत भी दी जाए। इस सिलसिले में जब हम देखते हैं तो बहुत से लोग अपना अपना किरदार जो है मुफ्ती महलों में अदा करते हैं, लेकिन एक बहुत अहम किरदार जो हमारे माशरे का वो उस्ताद है। तो उस्ताद के बारे में किसी मशहूर मुफक्कर ने जैसा कि कहा कि उस्ताद जब कमरा जमात का दरवाज़ा बंद कर लेता है तो वो एक इनकलाब बरपा कर सकता है। तो अगर हम बच्चों की तरबियत के हवाले से देखते हैं तो एक उस्ताद जो है वो किस हद तक अपना उसमें किरदार जो है वो अदा कर सकता है।
बहुत बड़ा किरदार है जी, गैर मामूली किरदार है। यानी ही उस्ताद तो माँ बाप के बाद दूसरी बड़ी हस्ती है। माँ बाप की तो आगोश में अल्लाह ताला बच्चे को डाल देते हैं, तो पहला काम उन्हीं को करना होता है। वही सबसे पहले अपने रवैयों से, अपने तर्ज अमल से, अपनी ज़ुबान से शाइस्तगी, तहजीब, आला अखलाक, आला अकदार सिखाते हैं। लेकिन उसके बाद तो आदमी उस्ताद ही से मुतल्लिक होता है। तो ये बड़ी गैर मामूली बात है कि उस्ताद का इंतखाब करते वक्त, उस्ताद बनते वक्त ये देखा जाए कि खुदा ने इसको उस्ताद पैदा किया या नहीं किया। और मेरे नज़दीक तो कोई आदमी अगर किसी हुनर में, किसी और शोबे में गलत भी मुंतखब हो गया है तो शायद इतना नुकसान नहीं पहुंचता जितना अगर एक उस्ताद गलत जगह पे आ गया है उससे नुकसान पहुंचता है। क्योंकि वो तो नई नस्लों की तामीर करने की जगह है, वहां पर उनको परवरिश पानी है, पर्दाख्त हासिल करनी है, वहीं से आला अकदार और इन चीज़ों को पैदा होना है। तो असातिज़ा को अपने इल्म का भी माहिर होना चाहिए और उनको अखलाक और किरदार का भी आला नमूना होना चाहिए।
ठीक,
उनके किरदार की पस्ती, उनके अखलाक की पस्ती, उनके रवैयों की खराबी, ये बहुत असरअंदाज होती है। क्योंकि बच्चा तो उनके एक लिहाज से उन्हीं को देख रहा हो।
बिल्कुल सही,
बहुत गैर मामूली किरदार।
जी जनाब, आपका क्वेश्चन ले लेते हैं।
गांधी साहब, उस्ताद के किरदार के हवाले से बात हो रही थी कि उस्ताद का किरदार बजाते खुद एक अमली नमूना है अखलाकियात का। मेरा ताल्लुक कुछ शोबा तदरीस से है। उस्ताद के किरदार के अलावा एक और चीज जो मेरा ख्याल है कि बहुत असरअंदाज होती है वो निज़ाम तालीम भी है। अगर देखा जाए तो हमारे निज़ाम तालीम से अखलाकियात को काफी हद तक उसका असर रसूख खत्म हो चुका है। तो क्या आपके ख्याल में अगर हम अखलाकियात की तरवीज करना चाहते हैं और चाहते हैं कि हमारी आने वाली नस्लें अखलाकियात के उस अंदाज को फॉलो करें जो कि उनको जिसके ऊपर अमल पैरा होना चाहिए, तो क्या हमें अपने निज़ाम तालीम को थोड़ा सा बेहतर और मौसर बनाने की ज़रूरत है? क्योंकि हमारे निज़ाम तालीम के अंदर बहुत सी ऐसी चीज़ें हैं जो कि अगर देखा जाए तो वो अखलाकियात को उस तरीके से नाफिजुल अमल नहीं होने देती।
आपने थोड़ा सा लफ्ज़ इस्तेमाल किया, बहुत कुछ बेहतर बनाने की ज़रूरत है। यानी हमारे यहाँ निज़ाम तालीम उस तरीके से सोसाइटी का मसला ही कभी नहीं बना। मैं तो ये आपसे अर्ज़ कर रहा हूँ कि बेशुमार चीज़ें हैं हमारे निसाबात में, हमारी तालीम में, तालीमी रुझानात में, बुनियादी पॉलिसी में जो ये तकाजा करते हैं कि उन पर नज़रसानी की है, उसमें बड़ी खामियाँ, गैर मामूली खामियाँ हैं। मैं एक बाहर के मुल्क में अभी चंद रोज़ पहले एक मजलिस में बैठा हुआ था, तो एक साहब खड़े हुए, बड़े पढ़े लिखे थे, गालबन कानून के शोबे से उनका ताल्लुक था। तो उन्होंने बड़ी तफसीली तकरीर की और उसमें उन्होंने ये बताया कि उलमा ये करते हैं, उलमा ये करते हैं, फ़लाँ आलिम ने ये कह दिया, फ़लाँ ने ये कह दिया, हमारे यहाँ उसने खुतबे में ऐसी फजूल बात कर दी। यानी एक पूरी तकरीर की। तो जब वो तकरीर मुकम्मल हो गई तो मैंने उनसे कहा कि ये बताइए कि जिस माशरे, जिस कौम से आप ताल्लुक़ रखते हैं, मेरा भी ताल्लुक़ उसी से है, तो अगर उस कौम में यही सूरत हाल है दीनी इल्म रखने वालों की, तो कितनी मरतबा सारी कौम के लीडर सर जोड़ के बैठे हैं कि हमें आला दर्जे का आलिम पैदा करना है। यानी अगर ये मालूम होता था कि डॉक्टर अताई हो गए हैं सारे, तो क्या आप इसी तरह इत्मीनान की नींद सोते रहते? यानी सोसाइटी का क्या किरदार है?
सोसाइटी तो हरकत में
ये नहीं। आपने तो कोई उलमा पैदा करने हैं, आला दर्जे के उलमा पैदा करने हैं, इसको कभी अपनी जरूरत माना ही नहीं। तो अपने तौर पर कुछ अहले इलम ने, कुछ अहले खैर ने कुछ मदरसे कायम कर लिए हैं और वहाँ उलमा पैदा हो रहे हैं, जब ये आपका मसला ही नहीं है सिरे से। तो इसी तरह तालीम जो है, अच्छी तालीम, आला तालीम, इसकी बुनियादी अखलाकियात। यानी इंसान का अगर आप जायजा लेके देखें तो सबसे पहले जो चीज़ उसके यहाँ उसकी पूरी सीरत का रुख मुतय्यन कर देती है वो उसके अखलाकी वजूद का इदराक है। बच्चे को भी सबसे पहले हम यही चीज़ सिखाते हैं। یعنی عقل اتنی پختہ ہو جائے کہ وہ استدلال کرنا سیکھ لے، اس میں کچھ وقت لگتا ہے. اس میں تو بعض اوقات ایسا بھی ہوتا ہے کہ 12-15 سال کی عمر میں جا کر کہیں یہ ٹریننگ انسان پاتا ہے. پہلے مرحلے میں تو سما ہوتا ہے، یعنی وہ سنتا ہے. قرآن مجید نے ایک مقام پر سورہ ملک میں غالباً بہت خوبصورت بات کہی ہے، وہ یہ کہ لو کنہ نسما و ناکل و ما کنہ فی اصحاب السعیر، اگر ہم نے سنا ہوتا اور عقل سے کام لیا ہوتا، سنا ہوتا یا عقل سے کام لیا ہوتا تو آج دوزخ والوں میں نہ ہوتے. یعنی آپ کے پاس علم آتا ہے سما سے، یہ اس زمانے میں تو اسی سے آتا تھا نا، پڑھنے وڑھنے کا معاملہ یہ نہیں تھا. اور اگر وہ علم آ گیا ہے اور آپ نے اس کو قبول کیا ہے تو تب بھی بچ جاتے، اور اگر وہ نہیں آیا تھا تو جو خدا نے عقل دی تھی اس سے کام لیتے تب بھی بچ جاتے. لو کنہ نسما اور ناقل ما کنہ فی حساب سے. تو یہ جو پہلو ہے کہ ہمیں لوگوں کے اندر علم کہاں سے آنا ہے، اس کو کیسے اخذ کرنا ہے، عقلی تربیت، یہ کچھ بعد میں ہوتا ہے. پہلے ہمارے اخلاقی وجود کا ظہور ہوتا ہے، ہمارے جمالیاتی احساس کا ظہور ہوتا ہے. اچھی تعلیم میں پہلے ان کی بنیادیں محکم کرنی چاہیے، اور اخلاقیات کو ایک جامع طریقے سے سمجھنا چاہیے. اخلاقیات کا وہ حصہ جس کو میں عالمگیر اخلاقیات کہتا ہوں، یعنی استقرا کیا جائے تو آپ کو انسانوں کی ایک بہت بڑی تعداد ہر ملک میں ہر جگہ اس کی قائل نظر آتی ہے. مثلاً کہیں امریکہ، برطانیہ میں، کہیں انڈونیشیا میں جا کے یہ بحث کرنی ہوتی ہے کہ نہیں، جھوٹ بھی اچھی بات ہوتی ہے، بددیانتی بھی اچھی بات ہوتی ہے. عالمگیر اخلاقی اصول جو انسان کی فطرت کے اندر سے اٹھے ہوئے ہیں، ان سے ابتدا کیجیے. اس کے بعد معاشرتی رویے، یعنی میرے نزدیک تو ایک بہت بڑا المناک باب جو ہے وہ معاشرتی رویوں کا ہے. یہ دیکھیے، آپ کے یہاں سوشل میڈیا وجود میں آیا تو ہماری قوم کی وہ جو غلاظت تھی وہ ساری کی ساری کوئی ڈھیر کی صورت میں سامنے آ گئی.
بالکل،
وہ کیا چیز ہے؟ یعنی ہم سیاسی بحث کر رہے ہیں، ہم کسی مذہبی مسئلے پر گفتگو کر رہے ہیں، ہم کسی سے اختلاف کر رہے ہیں، تو شائستگی کہاں گئی؟ تہذیب کہاں گئی؟ اخلاقی اقدار کہاں گئیں؟ دیکھا آپ نے کس طرح کی زبان لیڈروں نے استعمال کی، کس طرح کی زبان آپ کے دانشوروں نے استعمال کی، کس طریقے سے ایک دوسرے کی پگڑی اچھالی گئی، کس طریقے کی غلیظ باتیں جو ہیں وہ لوگوں نے وہاں بکھیر دیا آگے. تو یہ بڑی المناک صورت ہے. یہ کیوں ہے؟ اس لیے کہ ہمیں یہ تربیت نہیں دی گئی کہ ہم نے اختلاف کیسے کرنا ہے، ہم نے دوسرے آدمی سے بات کیسے کرنی ہے. ہم نے اگر اس سے ہمارے اور اس کے درمیان رجحانات کا فرق ہے تو اس کا لحاظ کرتے ہوئے ہمیں کسی پہ تنقید کرنی ہے تو پہلے اس کی بات کو سمجھنے کے کیا آداب ہیں؟ یہ چیزیں جو ہیں ہمیں بتائی نہیں گئیں. ایسے ہی ملنے ملانے کے آداب ہیں، کسی کے گھر میں جانے کے آداب ہیں، سڑک پر چلنے کے آداب ہیں، قطار بنانے کے آداب ہیں، کسی دفتر میں جا کے بات کرنے کے آداب ہیں. آپ دفتر میں بیٹھے ہوئے ہیں تو آپ نے ایک سائل کے ساتھ کیا معاملہ کرنا ہے کبھی نہیں سکھایا جاتا. تو نتیجہ کیا نکلتا ہے؟ ایک ہنر سکھا دیا آپ نے. میں آپ کو ایک دلچسپ واقعہ سناؤں. میں ملیشیا میں تھا تو میری جو لائبریری یا اسٹڈی کہیے، اس میں ایک مقام پر کچھ ساکٹس لگی ہوئی تھیں بجلی کی. چیزیں کچھ بڑھتی گئیں جو استعمال کی تھیں، 3 یا 4 تھیں، اور ہو کیا گیا آپ کے وہ کوئی ایک لیڈ آپ نے لگا دی، پھر دوسری لگا دی، ایک ہجوم سا ہو گیا تاروں کا. تو میں نے ایک صاحب کو بلایا، بجلی کا کام کرنے والے کو، وہاں کے ایک چینی تھے، ان کو بلایا اور میں نے ان سے کہا کہ یہاں 3-4 ساکٹس اور لگا دو تاکہ یہ تاروں کا ہجوم ختم ہو جائے. اب وہ اپنا سامان لے کے آئے ہوئے ہیں اور میں اسے کہہ رہا ہوں، وہ تھوڑی دیر کے لیے جھکتا ہے اور پھر دائیں بائیں دیکھنا شروع کر دیتا ہے، پھر جھکتا ہے، پھر دائیں بائیں دیکھنا شروع کر دیتا ہے. تو میں نے اسے کہا تم کیا معاملہ ہے؟ کہنے لگا یہ اتنی خوبصورت اسٹڈی ہے، اتنی اچھی کتابیں ہیں، جیسے ہی میں یہ ساکٹ لگانے کے لیے ڈرل کروں گا تو گرد اڑے گا، تو میری سمجھ میں نہیں آ رہا کیا کروں. تو میں نے کہا کہ میں اس کے معاملے میں مجھے پتا ہے گرد اڑنا ہے، تو انشاءاللہ ہم اس کو صاف کر لیں گے، لیکن یہ ضرورت ہے بہت. پھر ہنس پڑا اور نہیں، اس نے یہ کام نہیں کیا. تھوڑی دیر کے بعد کہنے لگا آپ کے ہاں ویکیوم ہے، ویکیوم کلینر؟ میں نے کہا ہے. وہ نکال کے دیا تو اس نے اپنے شاگرد کو یہ کہا کہ تم کھڑے ہو جاؤ، میں ڈرل کروں گا اور تم ویکیوم کلینر چلاؤ گا. گرد نہیں میں نے اڑنی دے رہی. اب یہ کیا چیز ہے؟ یہ وہ احساس ہے کہ آپ کسی جگہ کام کرنے جا رہے ہیں تو وہاں آپ کو کیا چیزیں جن کا لحاظ رکھنا چاہیے. ہمارا حال یہ ہے کہ بالکل صاف شفاف، آپ نے ابھی روغن کرایا دیوار کو، ایک آدمی کو آپ کام کرنے کے لیے بلائیں، وہ اسی طریقہ کے ہاتھ لگا کے آپ کے لیے نئے نئے نقوش بنا کے چلا جائے. یعنی میں تھوڑی دیر کے لیے حیران رہ گیا کہ اس آدمی کو کتنا اس کا عزم ہے. حالانکہ ذہنی طور پر ہم تیار تھے کہ بھائی یہ ساکٹ لگیں گے، ظاہرہ گرد و غبار اڑے گا تھوڑا بہت، تو پھر اس کو صاف کر لیں گے. اس نے ایک کرد کا ذرہ نہیں اڑنے دی. ادھر میں ڈرل چلاؤں گا اور ادھر تم ویکیوم کلینر چلاؤ گے. تو اس سے آپ اندازہ کر سکتے ہیں کہ اگر کسی انسان میں شعور یا احساس پیدا کر دیا جائے تو وہ ایک کاریگر ہے, یعنی ایک مزدور ہے نا, مزدوری کرنے کے لیے آیا ہے, وہ بھی کیسے سوچتا. اسی طرح سے مجھے بعض باہر کے ملکوں میں کام کرانے کا موقع ملا گھر میں. تو آپ دیکھیے کہ آپ کام کرا رہے ہیں, آپ کے یہاں کوئی لکڑی کا کام ہو رہا ہے, کوئی اس طرح کام ہو رہا ہے, تو میں دیکھتا تھا کہ آدھ گھنٹہ پہلے وہ کام چھوڑ کر کھڑے ہو جاتے تھے, یعنی چھٹی سے آدھ گھنٹہ پہلے. کیا ہوتا تھا, سپروائزر نے بھی جھاڑو پکڑا ہوا ہے, وہ ساری چیزوں کو صاف کر کے اس جگہ کو اس قابل کر دے گا کہ آپ کے یہاں مہمان بھی آ جائے تو آپ اسے بٹھا سکے اور اگلے دن آ کے پھر وہ. ورنہ آدمی سوچتا ہے جی مجھے چار دن کام کرنا ہے تو ایسے ہی پڑھا رہنے دیجیے اس چیز کو. تو یہ وہ اصل میں معاشرتی آداب اخلاقیات ہے جو ایک ہنر مند کی بھی ضرورت ہے, یہ ایک دانشور کی بھی ضرورت ہے. یہ آپ دیکھیں کیا کرتے ہیں, ہم اپنے گھروں میں کیا کرتے ہیں, ہم ٹریش کے ساتھ کیا کرتے ہیں, ہم چیزیں پھینکنے کے بارے میں کیا کرتے ہیں, ہم اپنے ہمسایوں کے ساتھ کیا معاملہ کرتے ہیں, ہم گاڑی دھونے کے لیے باہر جائیں تو وہاں کیا کرتے ہیں. اعلیٰ درجے کا کروڑوں کا مکان بنا کے بھی ہمیں توفیق نہیں ہوتی کہ پانی ٹھیک طرح سے نکال دیں, نہیں سڑک ٹوٹتی ہے تو ٹوٹتی رہے. یہ ساری چیزیں جو ہیں یہ احاطہ کرتی ہیں ہمارے اخلاق کی رویوں کا. تو بات چیت میں, آداب میں, ملنے جلنے میں, ہنر مندی کے اظہار میں, کام کرنے میں, ایک استاد کے طور پر پڑھانے میں, ہر جگہ سب سے بڑی چیز جو آپ کو ایک نعمت بنا دیتی ہے معاشرے کے لیے وہ آپ کے اخلاقی وجود کا حسن ہے. اس کو تعلیم کا سب سے بنیادی حصہ بننا چاہیے.
لیکن سر المیہ ہمارا یہ ہے کہ شاید ہم نے اچھے انسان کی نسبت اچھی ڈگری اور اچھے جی پی اے کو زیادہ پریفرنس دینی شروع کر دی ہے. ایک اچھا انسان بننا ضروری نہیں ہے لیکن اچھا جی پی اے لینا زیادہ ضروری ہے.
اچھی ڈگری جو ہے اور اچھا جو آپ کا نتیجہ آ گیا اور کوئی آپ نے ہنر سیکھ لیا, یہ بالکل ایسے ہی ہے کہ جیسے گدھے پر آپ نے سونے کا جھول رکھا, پہلے اس کو انسان بنائیے پھر وہ زیور حسن پیدا کرے گا. تو یہ بڑی ضروری چیز ہے, انسان کو پہلا ہدف ہونا چاہیے. انسان جب لفظ بولا جاتا ہے تو اس کا مطلب ہے کہ ہم سب یعنی اپنی خلقت کے لحاظ سے انسان ہیں, لیکن انسانیت جو ہے وہ ہمارے باطن کا ظہور ہے, وہ حقیقی معنی میں ہمیں انسان بناتی ہے.